जी नासरीन, कुछ ईरानी नाश्ते की आपने झलकियाँ देखी और रोटी, पनीर, मुरब्बा, चाय, बहुत ही अच्छा। और डॉक्टर साहब, बड़ा लाइट सा नाश्ता लेकिन बड़ा ताकतवर नाश्ता होता है ईरानी।
जी, यहाँ पे एक चीज़ इम्पोर्टेंट बात मैं ये बोलना अपने नाज़रीन को समझता हूँ, बहुत इम्पोर्टेंट है कि नाश्ता कितना इम्पोर्टेंट है।
जी,
जब यहाँ पे जो हमने
वो
मॉनिटर
फारसी की एक जरबुल मसल है कि एक लुकमा सुबह गाही बेहतर जमुर को माही, कि
जी
इतना
तो
अहम है कि एक लुकमा ही क्यों ना खाएं,
जी
लेकिन खाएं जरूर, नाश्ता
जी
जरूर करें।
देखिए, ये एक बहुत ही इम्पोर्टेंट है कि नाश्ता कितना इम्पोर्टेंट है। देखें, सुबह के वक्त जो हमारी बॉडी का मेटाबॉलिज्म है
जी
वो बहुत ही विग्रस होता है, ज़्यादा होता है, स्पेशली जो थायराइड ग्लैंड जो हमारे हैं वो बहुत ही काम कर, टी
और
एस एच
8-10 घंटे जो है आपने जो आराम किया
आराम
होता है,
के
जिसमें
सुबह के वक्त वो जब शुरू होते हैं तो ये थोरेसिक, सॉरी जो टी एस एच थोरेसिक, सॉरी जिसको हम बोलते हैं कि मैं यहाँ पे मिसप्लेस कर गया, जो ये जो है बहुत ही इम्पोर्टेंट है यहाँ पे, कि सुबह अगर आप ये लेंगे क्या बोलते हैं इसको, नाश्ता,
नाइस
क्योंकि हमारे जो हार्मोन्स हैं थायराइड, सॉरी अब मेरे
जी,
जहन में आ गया ये थायराइड
थायराइड
हार्मोन,
की बीमारी भी जो
जी
है।
ये बहुत ही इम्पोर्टेंट, क्योंकि ये सुबह 7, अब देखा गया कि 4 बजे, सुबह के 4 बजे ये
जी
शुरू होता है, इसकी जो फालियत, इसकी जो एक्टिवनेस है ये 4 बजे शुरू होती है। तो इसके लिए जब आप ये एक चीज़ जब एक्टिव होता है तो उसके लिए आपको कुछ चाहिए नाश्ता, तो उसमें अगर आप नाश्ता लेंगे तो पूरे दिन आप बहुत ही फ्रेश रहेंगे।
सही है।
और जो अब अगर आपका जो ये स्टमक है खाली रहा तो आपको जाहिर सी बात है जब आपने ये लेना होगा लंच लेना होगा तो उसमें भी आपको भूख नहीं होगी, क्योंकि ये खाली है,
जी
क्योंकि जो स्टमक खाली होगा तो भूख भी नहीं लगेगी।
शुक्र
अगर
शुक्र
आप ज़्यादा खाएंगे तो ये बढ़ेगा,
जी,
तो जाहिर सी बात है जो आपकी एपेटाइट है वो भी बढ़ जाएगी,
सही
तो लंच लेने में भी आपको बहुत ही अच्छा होगा। और जो बाकी काम है आप
जी,
फ्रेश होंगे, जो बाकी सिस्टम ब्रेन्स के हैं,
कुवत होगी तवानाई
कुवत,
होगी।
जी जी
तो
मगर
बहरहाल चलते अपनी
अपनी जी
असल बहस की तरफ, कि आपने एक वजह बताई थी
जी
कि मसल का ज्यादा
मसल
होना।
का ज्यादा होना। अब दूसरा ये सर्विकल रिब, ये खुद एक बहुत बड़ा सिंड्रोम है सर्विकल रिब का। तो बहुत सारे इन ह्यूमन बॉडीज जो हमारी, बहुत सारे इनमें इंडिविजुअलों में देखा गया है कि एक रिब जो इजाफी है यानी एडिशनल होती है,
सही,
तो उनको तब तक मालूम नहीं होता है जब तक एक एक्सरे से वो पता चलता है कि एक सर्विकल रिब इजाफी है। तो ये दूसरा रीजन हो सकता है। और तीसरा जो है वो जी आप ऑस्टियोस्क्लेरोसिस, जो हमारी हार्ट की डिजीज है, वो बीच में जो रग मोटी होना, उसमें चर्ब बीच में होना, तो वो ब्लॉक कर दिया ब्लड
सही
सप्लाई को, ये एक रीजन है, ये भी एक रीजन। तो एक और रीजन है जिसको हम जो यानी पैदाइशी प्रॉब्लम हो, किसी
जी,
हार्ट में कोई प्रॉब्लम हो, ये भी हो सकता है, या कोई ट्यूमर हमारे लंग में, अगर ऊपर वाले हिस्से जो लंग है एपेक्स जिसको हम बोलते हैं, वहां पे अगर ट्यूमर का कोई ऐसा है तो ये भी हो सकता है। और भी बहुत सारी चीज़ें हैं, यानी हमारे जो पैदाइशी है,
जी
ट्यूमर्स हैं, ऑस्टियोस्क्लेरोसिस है, जो वर्जिशें ज़्यादा करते हैं, और जैसे हमने पहले बोला कि अगर कोई काम नीचे करता है उसके हाथ नीचे,
जी
यहाँ पे अपोजिट है इसका, अगर कोई उसके हाथ ज़्यादा ऊपर ही रहते हैं काम करने में, सपोज पेंटर
जी
या
या
ऐसा,
टीचर जो ज्यादा
या टीचर
लिखाता
जो
है
ऊपर लिखते हैं, जी
व्हाइट बोर्ड पे।
ये, या अब ऑक्यूपेशनल ये जो हो
जी
गया, अब ये हम इसका रोल जो है ये हो सकता है, इसे ज्यादातर देखा गया है जो ये जो हमारे पेंटर्स हैं, नक्काशी करते
जी
हैं, देखिए आपने बिलबोर्ड पे या बाकी और बोर्ड्स पे जो उनका जो हाथ ऊपर ही रहता है
जी
ब्रश के साथ, वो ये करते हैं ब्रश,
खून ज्यादा ऊपर नहीं
जी जी
जा
तो
पाता।
इस वजह से उनका ये जो हिस्सा है कंप्रेस होता है, तो वहां पे वो ब्लड सप्लाई नहीं मिलती है। तो अब इन तीन चीजों, तीन
जी
चीजें हैं, वेन्स, आर्टरी और नर्व्स का, ये इन तीन चीजों का रोल यहां पे है कि इसमें क्या होता है। अभी आप देखें, सबसे पहले अगर हम एक आर्टरी की बात लें, देखिए यहां से जब हार्ट से जो पहली हमारी आर्टरी निकलती है, सब क्लाइवेन जिसको हम बोलते हैं, تو اس کے آگے وہ بہت سارے حصوں میں بڑھ جاتی ہے، تو ان میں فعلاً اس کا ہم بعد میں ذکر کرتے ہیں، لیکن جو سب کلائیوین ہے تو وہ جو ہمارے کلائیویکلر تو اسی سے نکلتی ہے، تو اگر اس میں کوئی کمپریشن ہو گیا، اس میں پریشر ہو گیا، تو پہلی چیز جو ہے آپ کے جو یہ یہ فنگرز کا ٹپ جو ہے، اپیکس جس کو ہم بولتے ہیں، تو یہاں پہ ایک نمبنس، ایک بیہزی، یعنی بولے مجھے یہاں پہ لگتا ہے یہ بیہس ہو گئی ہے، اس میں حس
نہیں، سن ہو جاتی،
سن ہوتی
ہے، بیہس ہو جاتی ہے،
نمبنس جس کو بولتے ہیں، تو یہ آرٹری کی وجہ سے ہو سکتا ہے. تو اگر اس میں اور زیادہ سگنیفیکنٹ پروگرس ہو گئی، یعنی اب ہو گیا، تو وہاں سے آپ دیکھیں یہ جو ہے بیچ والا حصہ ہماری جو بازو کا ہے وہ پرابلم ہو سکتا ہے، درد بیچ والے حصے بازو میں شروع ہوتا ہے. تو اب تیسرا جو ہے اس کے بعد جو ہے کامل، وہ جو یہاں کی دو انگلیوں میں جو میڈیل اور لیٹرل النار، یہاں پہ اس حصے جو ہمارے جو میڈیل سائڈ ہے النار جس کو ہم بولتے ہیں، یا اس بون اور جہاں سے نرو ہے، اس دو انگلیوں میں، یا رنگ فنگر جس کو ہم بولتے ہیں یا لٹل فنگر جس کو ہم بولتے ہیں، ان دو میں وہ ایک عجیب قسم کی سنسیشن ہوتی ہے. تو اب اگر ایکزلری وین میں کوئی پرابلم ہوگی، تو وین میں جب پرابلم ہوتی ہے تو ہمارے جو یہاں پہ ہے تو ایک قسم کا ورم ہوتا ہے، یعنی ایک قسم کا بہت ہی یعنی ہاتھ میں ورم ہوتا ہے. تو یہ دو ہے، ایک تو آرٹریز کا تھا، اب یہ وین کا ہے، دو جو اب تیسرا جو ہے وہ نیورولوجک ہے. اب نیورولوجی میں تو جہاں پہ ہم اگر دیکھیں تو بہت ہی یہ وسیع ٹائپ کا ہے. تو یہاں پہ ہم پہلی مثال اگر ہم لے گئے تو C8 سے T1 تک جو بھی یہاں سے جو بھی کسی نرو کا گزر ہو تو وہاں پہ پرابلم پڑتی ہے. تو اس میں بہت سارے جو ہیں سپوز یہی فنگرز کا ٹنگلنگ ہونا، نمبنس ہونا، یا بیچ والے حصے میں یہ جو ہے بند ہونا، تو یہ بہت ساری ریزنز ہیں اس کے کہ یہاں پہ جو ہے اس کا بند ہونا، یعنی ایک نرو جو کو امپلسز جس جو ہے وہ بند ہوتی ہیں. تو اس کے بعد پھر آرٹریز پہ بھی دیکھ سکتے ہیں یا وینز، اگر آرٹریز پہ ہو سکتا ہے کہ سٹینوسس ہو سکتا ہے، سٹینوسس وہ نیروئنگ جس کو ہم بولتے ہیں، تنگ ہونا ایک جسم کا، تو اگر ایک جسم کا وہ تنگ ہو گیا تو وہ سٹینوسس ڈائلیشن جس کو ہم بولتے ہیں. تو اب ڈائلیشن ہو گیا، تو اس سے آگے اگر ہم جائیں تو اس سے آگے ہم دیکھیں ایک قسم کا تھرومبوس ہو سکتا ہے، سٹینوسس تھرومبوس جس کو ہم بولتے ہیں. تو ایک قسم کا تھرومبوس، اب اگر یہ تھرومبوس بھی ہو گیا اس کے بعد اس میں ٹکڑے ٹکڑے ہوتے ہیں، یعنی تھرومبوس ایمبولیزم جس کو ہم بول سکتے ہیں. تو اس سے آگے پہلے تو ہم نے بولا سٹینوسس، اب سٹنوس کے بعد بولتے ہیں سٹیٹک سٹنوسس، اس کے بعد جو ہے تھرومبوسس ہوتے ہیں. تو تھرومبوس کے آگے کیا ہو سکتا ہے، وہ ایمبولیزم ہوتا ہے. اگر ایمبولیزم ہو گیا تو اس کے بعد ایمبولیزم کے بعد جو ہوتا ہے وہ چھوٹے چھوٹے ٹکڑوں میں بڑھ جاتا ہے، تو گینگرین بھی ہو سکتا ہے، اور گینگرین جب ہوتا ہے تو اسکیمک پرابلم بھی ہے، تو خون وہاں پہ نہیں آتا ہے، تو خون اگر، تو یہ چیزیں ہو سکتی ہیں اس میں. تو اگر ہم اوور آل ریوائیو کریں اس چیز تھوریسک آؤٹ لیٹ سنڈروم کو، جو بہت سارے ہمارے میڈیسن جو تعلق رکھتے ہیں، تو ایک تو یہ ہے کہ اس کو ٹھیک کرنے کے لیے، اب اگر اس کا تو ٹریٹمنٹ، تو اس کا ڈائیگنوز کیسے ہو سکتا ہے؟ اس کا ڈائیگنوز بہت ہی یعنی مشکل ہے. دیکھیں اگر کسی پہ بھی کوئی ہارٹ کی پرابلم ہے، ہارٹ اٹیک ہے یا کوئی اور انجائنا چیز ہے، پیکٹورس ہے یا کوئی، تو وہ پہلے پین کہاں پہ، وہ میرے
لیفٹ
بازو پہ پین، اور وہ اب رائڈیٹ ہوتی ہے تو نیچے جو ہماری یہ چن ہے یہاں پہ بھی ہوتی ہے. یہی پرابلم تھوریسک آؤٹ لیٹ سنڈروم میں بھی ہو سکتی ہے.
تو کیسے پتا چلے گا،
تو اب میڈیکل یعنی بہت ہی ترقی کی ہے، اب اگر ہارٹ کی پرابلم ہے تو ای سی جی ہے ہمارے، یا اور باقی جو ہے ٹیسٹ جو ہیں بہرحال وہ ہو سکتا ہے، لیکن اب اگر یہاں پہ تو ایکس رے بھی بہت ہمارے یہاں پہ مدد کر سکتا ہے
جی.
تو ایک سرجن، کیونکہ یہ ایک ٹائپ کی سرجیکل جو اس کا یہ ہے پرابلم سالو جو کر سکتے ہیں وہ سرجیکل ہی ہے، تو فزیو تھراپی کا بہت ہی امپورٹنٹ رول ہے.
صحیح.
یعنی دیکھیں ہر کوئی پرابلم جو یہاں پہ پہلے اس کو کنزرویٹو ٹریٹمنٹ سے ٹھیک کیا کرنا ہوتا ہے تو وہ بہت ہی اچھا. سپوز اگر کمر کی بات ہم کریں یا ہمارے اور چیزیں، اگر آپ کمر میں، میں تھوڑا سا پیچھے جاتا، اگر کمر میں، میں یہاں پہ اپنے ناظرین کو یہ بولنا چاہتا ہوں کہ اگر آپ کو کمر کی پرابلم ہے تو پہلے میں ان سے بہت ہی یہ ایک قسم کی جو اپیل کرتا ہوں کہ پہلے وہ فزیو تھراپی سے سٹارٹ کریں.
صحیح.
یعنی بہت ہی اچھا ہے، کیونکہ اگر آپ یہ فزیو تھراپی جو 5 سے 10 سال تک آپ کی اگر سرجری بھی ہو پیچھے کا ہو سکتی ہے، یعنی یہ بہت امپورٹنٹ ہے. یعنی اب یہاں پہ ہم بہت ساری چیزیں ہیں، ایکسرسائزز ہیں، موڈلٹیز ہیں، یا اس کو ایجوکیٹ کرنا ہے اس پیشنٹ کو کہ اس طریقے سے کیا کیا جائے کہ وہ سرجری، کیونکہ بہرحال ایک سرجری کا جو کنسیپٹ ہے ہر جگہ وہ تو نہیں، یہ بڑا ہی خطرناک ہے یار، یہ ایگریسو ہے. کہ اس سے بچنے کے لیے اگر ہم کنزرویٹو ٹریٹمنٹ سے شروع کریں بہت ہی اچھا ہوگا.
صحیح. تو سرجری سے پہلے جو ہے دوسری علاج جو ہیں ان کو
پہلے ترجیح آپ نے،
اگر مجبور ہوں تو پھر سرجری کے علاوہ کوئی چارہ نہیں. تو ناظرین ہماری گفتگو ابھی جاری ہے، ابھی چونکہ بہار کا موسم ہے اور بہار میں پھول بوٹے اور پودے جو ہیں وہ لازمہ ہوتے ہیں بہار کا، تو ابھی دیکھتے ہیں کہ نعیم خان صاحب ہمیں پودوں کے بارے میں کیا بتاتے ہیں.